उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। देशभरिका 18 एफएम रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको बहुचर्चित उपन्यास सुम्निमाको वाचन गरिरहेका छौं। गएको साताको वाचनमा भिल्लको यादमा हराइरहेकी पुलोमा र सुम्निमाको स्पर्शबाट उत्तेजित अवस्थामा फर्केको सोम दत्तबीच त्यसै साँझ अन्धकारमा सहवास भयो। भोलिपल्ट बिहानै सोम दत्त नुहाउन कोसीतिर हिँडेपछि पुलोमा भ्युझी आफू असत्य भए भन्ने पश्चातापको द्वन्दमा पुलोमा परि पत्नीसँग रहँदा सुम्निमाको स्पर्शले आफू दिग्भ्रमित भएकोले सोमदत्तलाई पनि आफू धर्ममा अडिग नभएको पश्चाताप भयो। सोमदत्त र पुलोमा दुवै नै बेग्ला बेग्लै द्वन्दको मनस्थितिमा छन्। अब सुम्निमाको 7 श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा।
यस्तै अवसरमा एक दिन पुलोमाले सोधी, आर्यपुत्र, पापको रूप कस्तो छ? कसरी त्यसलाई चिन्ने? त्यसको स्वाद कस्तो हुन्छ? कसरी त्यो स्वाद थाहा पाउने? शरीर र मनमा त्यसको कस्तो अनुभव हुन्छ? के पक्षीद्वारा मंगल प्रभाती गाएर जगाएको सूर्योदय जस्तो सुन्दर रूप छ त्यसको? के त्यसको स्वाद मधुको जस्तो मिठो हुन्छ जिब्रोमा? के शरीर र मनमा त्यसको अनुभव मात्रले पनि हलुको बतासले नदीको बक्से कम्पित गर्दै लघु लहर जस्तो आनन्दोर्मी उठाउँछ? सोमदत्तले भन्यो, पुलोमा, पाप मनको कुरो हो, तिमी निश्चिन्त हौ, तिमीलाई यस्तो विचार अकारण आउँछ। तिमी पुण्यात्मा नारी छेउ, शरीरले पनि तिमी शुद्ध छेउ, किन्तु यदि शरीरबाट मात्र मन चोखो नै रहेर केही कार्य हुन गएको छ जो तिम्रो दृष्टिमा दोषपूर्ण छ भने पनि शरीर केवल मनको यन्त्र मात्र हो। मनले पाप र पुण्य कार्य गर्छ। तिमी व्यर्थै आफूलाई नधिक्कार, पापी त म हुँ मनबाट। सोमदत्तलाई लाग्यो यस प्रकार पत्नीका सम्मुख आफूलाई दोषी भनेर केही अंशमा भए पनि ऊ पाप मोचन गरिरहेछ। पुलोमाले सोमदत्तको यस्तो अचिन्त्य कुरा सुनेर पति भक्तिमा विह्वल हुँदै भनी, आर्य, यो कस्तो असंगत कुरो तपाईँ मलाई भनिरहनु भएको छ? मलाई थाहा छ मेरा पति ऋषि हुन्, उनबाट मनस्साकर्मणा कुनै पनि पाप हुनै सक्दैन, म पो पापी नारी हुँ। सोमदत्त पत्नीका प्रति करुणाले गदगद भयो र उसलाई स्वयं आफ्नो पाप, पुलोमाको अज्ञानजनित पाप भावनाले झन गर्हित लाग्यो। उसले स्नेहार्द स्वरमा भन्यो, तिमीलाई थाहा छैन पुलोमा, तिमी पवित्र छेउ, पापी म हुँ। पुलोमाले पनि अचानक गदगद भएर भनी, त्यस्तो आज्ञा नहोस् पतिदेव, तपाईँलाई थाहा छैन कति ठूलो पाप कुण्डमा डुबेकी छु म। सोमदत्तले भन्यो, विश्वास गर पुलोमा, मलाई सबै थाहा छ, तिमीबाट कुनै पाप कर्म भएको छैन, निश्चिन्त हौ तिमी। पुलोमाले केही सम्यत भएर एकछिनसम्म सोमदत्तको अनुहारलाई हेरी। उसको अनुहारमा स्नेहको स्निग्धता थियो, तर पुलोमालाई एउटा कुराले भने विह्वल पार्यो, किन आज सोमदत्त उसँग यस्तो व्यवहार गरिरहेका छन्? भन्छन् मलाई सबै कुरा थाहा छ, के थाहा छ सबै कुरा उनलाई? के त्यस रातको कुरा पनि थाहा छ त? मनमा अत्यास मानेर पुलोमाले फेरि सोमदत्तको मुहारलाई राम्ररी हेरिरहन सकिन। उसले शिर निउराई र निउरिएर नै आँखाको कुनाबाट सोमदत्तको अनुहारलाई अध्ययन गर्दै एकपटक हेरी। सोमदत्त पुलोमालाई हेरिरहेको थियो, ऊ पनि वक्र आँखाले नै। पुलोमालाई त्यो क्षण असह्य भयो। ऊ जुरुक्क उठिर आफ्नो कोठामा आई। कोठामा आएर पुलोमा अत्यन्त उद्विग्न भई उसको मनमा एकनाशले एउटै प्रश्न उठिरह्यो, सोमदत्तको कथनको अर्थ के हो? किन उनी भन्छन् मलाई थाहा छ? के थाहा छ उनलाई? यदि साँच्चै नै उनले त्यस रात हामीलाई देखेका भए यस्तो लज्जामय नग्नतामा कसरी उनीसँग जीवन बिताउन सक्छु र म? पुलोमा त्यत्रो सर्वनाशको कल्पना गर्न सक्दिन थिए र मनलाई कमजोर हुनबाट बचाउँदै उसले भनी, अह, उनलाई केही पनि थाहा छैन। कोठाको भुइँमा अस्ति रातिको दिएको तेलको चिन्ह अझै बाँकी नै थियो, खरिँदै गएको कालो धर्चो। त्यस दिनको रातिको सम्झनाले उसलाई आश्वासन पाए जस्तो भयो। ऊ एकछिनमै चङ्गा भई उसलाई लाग्यो त्यो अनुभवको सुखलाई कसैले पनि उसबाट खोज्न सक्दैन। यथार्थ सत्य त त्यो थियो, उसको सुख जो त्यो रात कहिले पनि नसिद्धिने गरी उसको सम्पूर्ण जीवनलाई भर्न आएको थियो। त्यसैले ऊ ऐश्वर्यवती भएकी छे, भाग्यवती, सौभाग्यवती। यो तथ्यका सामु सोमदत्तको बनाएको के अस्तित्व जो ऊ आफै नै अस्पष्ट थियो। उसले सोची वनको बाघले भन्दा मनको बाघले खाएको जस्तो आचरण किन गर्नु। यसरी आफूलाई आश्वस्त पार्दै ऊ स्वप्नलोकमा पुगी जहाँ उसको सहचर केवल एउटा भिल्ला हुन्थ्यो र जहाँको ध्वनि केवल उसले बोलाएको स्वर साउती गरे जस्तो पुकार मात्र थियो, पुलोमा, पुलोमा। यस प्रकारको सुखतन्द्राबाट बिउजिने बित्तिकै पुलोमालाई श्वास काँडा विजय जस्तै गरी उसको मर्मस्थललाई भेट्दै सोमदत्तको बोली सुनेको जस्तो लाग्थ्यो, मलाई सबै कुरा थाहा छ। पुलोमा मनलाई दृढ पार्दै भन्थे, के थाहा छ सुन्दत्त, तिमीलाई केही थाहा छैन, तिमीले सदा सर्वदा मलाई दुःख र व्यथा मात्र दिन जान्यौ। तिम्रो यत्रो लामो सहवासमा मैले केवल पीडाको अनुभव बाहेक, रित्तोपन बाहेक केही पनि पाइन। आज मैले आफ्नो जीवनमा बल्ल बल्ल एकपटक प्राप्त गर्न सकेको सुखलाई समेत तिमी त्यही अन्तशत्रुताले हेर्न खोज्दछौ र भन्दछौ मलाई सब कुरा थाहा छ। के थाहा छ र तिमीलाई सोमदत्त, तिमी द्रोही हौ, मेरो ईर्ष्यालु हौ, त्यसै हुनाले अज्ञानमा पनि मेरो कुभलोको चेष्टा भइरहेको छ तिमीबाट। यस प्रकारका विचारको तरङ्गमा नै पुलोमाले सोची सोमदत्तसँगको उसको सम्बन्ध बाह्य रूपले पतिपत्नीको भए तापनि अन्तर्हृदयमा भने बैरी बैरीको रहेछ। एउटाले अर्कोलाई मौका पाउन साथ घात गर्ने ताकमा रहेका प्राणी जस्ता रहेछन् उनीहरू। पुलोमाले फेरि भने, सोमदत्त, यदि तिमीमा मेरा प्रति त्यस्तो बैरभावना छ भने ल सुन, म पनि तिमीलाई हृदयदेखि नै घृणा गर्छु। एक्लै कोठामा उसले मुख बिगारेर अनुभव गरे कि साँच्चै नै ऊ सोमदत्तलाई घृणा गर्छे। उसलाई लाग्यो उसको जीवन अत्यन्त सुखपूर्ण हुने थियो यदि उसको जीवनमा सोमदत्त नभएको भए। उता सोमदत्तको पनि मनमा खुल्दुली भइरहेको थियो। पुलोमा हठात उठेर गएपछि उसको मन बेचैन भयो र ऊ कोठामा धेरै बेरसम्म ओहोर दोहोर गरी टहलिरह्यो। आज उसलाई बेचैन पार्ने एउटा विशेष कुरा हुन गएको थियो। उसले जुन बेला पुलोमालाई भनेको थियो, पुलोमा मलाई सबै कुरा थाहा छ, ऊ झस्केकी थिए। पहिले पहिले वार्तालाप हुँदा जुन समर्पणको भावोद्वेगमा उसले आफूलाई पापी भनेकी थिए, सोमदत्तको कुरा सुन्ने बित्तिकै मानव उसको कान चनाको भएको थियो। कसैले अज्ञातमा प्रहार पो गर्छ कि भने जस्तो तर्सेर सचेत भएको गाई जस्ती भएकी थियो। त्यस्तो चेष्टा किन भयो मेरो सहज उक्तिका प्रति, त्यस्तो सजग चेष्टा किन भयो उसको? सोमदत्तको मस्तिष्कले धेरै बेरसम्म तर्क गरिरहनु परेन। उसको हृदयमा सहसा ईर्ष्यालु ज्वाला दन्कियो। पुलोमा आफ्नो गुप्त सुखलाई आफ्ना पतिबाट पनि गुप्त राख्न चाहन्छे। को भन्ठानेकी थिए पुलोमाले त्यस रात सोमदत्त रूपी त्यो पुरुषलाई? के उसले हृदयमा परिदेखि नै कुनै भुल्ला युवक निवास गर्दैनथ्यो होला? उसले आफ्नो किशोरावस्था जुन गाउँमा बिताए त्यहाँ भिल्लाहरू पनि बास गर्दथे। के त्यसबेला कुनै भिल्ला युवकले उसको हृदयमा निवास गरेन होला? के त्यसैले होइन त्यस रात स्वातिको सिपी जस्तो पलक्क उग्रेकी थिए ऊ? त्यस्तो तन्मयता अतीतकालको कुनै असम्पन्न वासनाको वर्तमान भोग तृप्तिले मात्र ल्याउँछ। सम्झिँदै ल्याउँदा सुन्दरतालाई लाग्यो त्यस रात पुलोमा कसैलाई पर्खेर बसे जस्तै थिए। उसको त्यस रातको चेष्टामा आनन्दको कठोरता थियो, के त्यो चेष्टा व्यभिचार चेष्टा होइन? हठात सुन्दरतले अनुभव गर्यो, उसले धोद्रो स्वरमा चिच्यायो, असती नारी। सुन्दरतालाई जीवनका प्रति ठूलो विरक्ति उत्पन्न भयो, उसले शिथिल भएको अनुभव गर्यो। यदि ठूलो समाजमा उनीहरूको निवास भएको भए हुनसक्छ अरू किसिमका घटना तथा अरूहरूका साहचर्यद्वारा उनीहरू आफूलाई स्थिर राख्न सफल हुँदा हुन्। सम्भवतः एक रातको त्यो घटनाले समाजमा भइरहने ठूला साना घटनाहरूका बीच आफ्नो स्वाभाविक रूप लिँदो हो र हुनसक्छ सनै सनै त्यसमाथि कालको पर्दा पाक्लिँदै जाने थियो, तर त्यो सम्भव थिएन त्यो आश्रममा। जति जति दिन बित्दै गए घटनाहरूको अभावमा त्यो एउटा घटनाले अतिशय महत्व धारण गर्दै गयो। रोपिएको सूक्ष्म बीजले विशाल वटवृक्ष खडा हुँदै गए जस्तो यदाकदा उनीहरूलाई लाग्थ्यो जीवनमा त्यो एक घटनाको अतिरिक्त अरू कुनै कुरा नै छैन। त्यो वटवृक्षले उनीहरूलाई भूमिलाई सम्पूर्ण रूपले ढकमक्क ढाकेर राखिदियो। उनीहरूको समाज पनि केवल दुईजनाको, एउटाले अर्कोलाई कहिले पनि बिर्सिन नपाउने। त्यसो हुँदा कहिले भने उनीहरू अस्वाभाविक पति पत्नी भक्तिमा ओतप्रोत हुन्थे र एउटाले अर्काको मर्म बुझेर सहानुभूतिमा मनमा नै भन्थे, बिसरी फुलोमा अज्ञानमा दुःख भोगिरहेकी छे, बिचरा सोमदत्त छलिएर ठगिएका छन् मनबाट कठै। र कहिले भने अकारण वैमनस्यको तोडमा एउटाले अर्कोलाई मनमा नै सराप्न थाले। त्यसो हुँदा उनीहरूको साधारण सम्बन्ध कायम हुनै पाएन र साथै एउटा अर्को विषय पनि थियो उनीहरूको त्यो अस्तव्यस्त जीवनमा प्रत्येक अङ्गमा भाँचिएको सम्बन्धमा, र त्यो थियो त्यस रातको एउटै घटनामा सहभोग गरेको अनुभवको आफआफ्नो एकान्त चिन्तन। प्रेम, सुन्दरताले कहिले पनि प्रेम भन्ने भावनालाई आफ्नो हृदयमा प्रश्रय दिएन। हो, प्रारम्भमा उसको किशोरावस्थामा उसलाई एक दुई पटक शरीरको आग्रह भएको अनुभव भएको थियो। जब सुमनिमाको शरीरको आकर्षणबाट व्यग्र भएर उसले चित्कार गरेको थियो, यो पाप हो, यो आकर्षण नर्क हो। मनुवादहमा पनि त्यस्तै उग्र असंयम आग्रह प्रकट भएको थियो उसको जर्जर शरीरमा। तपको यज्ञको खरानीले छोपेको मानव प्रकृतिको उग्र बाछा एकाएक धप्प बलेर फुटेको थियो उसको संयम साधित मर्यादालाई भङ्ग गर्दै उसको शरीरमा। तर के त्यस्तो काम बासना पाप होइन? आज सोमदत्त आफ्नो किशोरावस्थाको दृढ़ विश्वासको स्वर झिक्नै सक्दैन। पाप हो त्यो, सुमनिमाको नग्न शरीर नर्क हो। अनास्वादित सम्भोगको सुख कल्पनाको वस्तु भएकोले एउटा किशोरलाई जसको समस्त जीवन र भविष्य आफ्ना सम्भावनाका साथ सम्मुख उपस्थित रहन्छ त्यसको उपेक्षा सहज हुँदो हो। तर समाप्त प्राय निरस यौवनलाई त्यस सुखको स्वाद एकपटक मात्र नै भए पनि पाएपछि त्यसको आकर्षण आफ्नो सागुरिँदै गएको जीवनको शून्यताले गर्दा झन असहनीय र दुर्दमनीय शक्तिका साथ आलोडित गर्दछ। एकपटक फेरि सोमदत्तले आफ्नो मनलाई ढाडस दिँदै भन्यो, सो स्त्री गमन पाप होइन, धर्मशास्त्र निहित कार्य हो यो। यद्यपि एक प्रकारको विस्मृतिमा यो कार्य सम्पादित भयो, तर मूलमा पनि क्षणिक मधुन्मादमा पनि मेरो पग सत्पथका तर्फ नै गएको रहेछ। धर्मशास्त्रले मलाई कतैबाट पनि पक्रिन पाउँदैन, कतैबाट पनि आरोपको अङ्गुली मात्र देखाउन पाउँदैन। तर तैपनि एउटा कुराको मानवबाधा उसलाई छँदै थियो। उसको शिक्षाअनुसार स्त्री पुरुषको सम्बन्ध सन्तानोत्पत्तिको काम बासना शून्य हुनुपर्छ। पति पत्नीको सम्बन्ध त स्वोद्देश्यले मात्र शास्त्रानुकूल बनाउँछ, बासनाले त्यो स्वोद्देश्यलाई कलुषित पार्छ। निष्काम कर्म हो पति पत्नी समागम, यही त थियो उसको आजसम्मको शिक्षा। तर फेरि यही ठाउँमा आएर ऊ आफ्नो तर्क बुद्धि शिक्षा दीक्षा र शास्त्रचारसँग आफ्नो आनन्दको तारतम्य जोड्न सक्दैनथ्यो। त्यसैले ऊ बराबर बेचैन हुन्थ्यो र कहिले आफूलाई धिक्कार्थ्यो र कहिले अकारण पुलोमालाई। तर ऊ कहिले मुक्तकण्ठले सुम्निमालाई धिक्कार्न सक्दैनथ्यो। ऊ भन्थ्यो, सुम्निमाको के दोष? त्यसो भए पुलोमाको नि, उसको के दोष नि? उसले गदगद भएर भन्यो, उसको पनि केही दोष छैन, न मेरो नै दोष छ। पतिको सहज स्वाभाविक सम्बन्ध पत्नीका साथ स्थापित गरेर मैले निश्चय नै कुनै दोष गरेको छैन। त्यो सम्बन्ध जनित आनन्द त्यस सम्बन्धको अप्रतिहार्य प्राप्ति हो। प्रेम त्यसैलाई भन्छन् एउटा नयाँ गान प्राप्त भयो जस्तो गरी उसले भन्यो, यो आनन्दको यो प्रेम पति पत्नीका बीच उत्पन्न भएकोले निर्दोष छ। आज पहिलोपटक प्रेमको नयाँ प्रकाशमा उसले पुलोमालाई देख्यो। त्यस प्रकाशमा विगत यौवना पुलोमा एउटा अद्भुत सुन्दरताली महिमा मण्डित भई सुन्दरत व्यग्र भएर पुलोमाको कोठामा पुग्यो। उक्त बेला पुलोमा आफ्नो कोठाको एकान्तको विलासलाई भोगेर बसिरहेकी थिए। उसको शरीरले आनन्द मानिरहेको थियो र बीचबीचमा भिल्ल युवकको सम्झनाले उसको शरीरलाई अद्भुत विलासको अनुभव गराइरहेको थियो, कुनै आनन्दमय स्वप्नमा डुबे जस्तो। त्यस विलास क्षणमा हठात सोमदत्त कोठामा प्रवेश गरेकोले पुलोमाको स्वप्न भङ्ग भयो। उस सम्यत भएर बसी र शरीरको विलासजन्य शिथिलता अररो भयो। भर्खरैको आनन्द भोगले तत्क्षण उसलाई छाडिदियो। उसले विरक्तिको दृष्टिले सोमदत्तलाई हेरी हठात उसलाई लाग्यो, कस्तो कुरूप व्यक्ति उसको पति रहेछ। सुन्दरत साग्रह आएर पुलुमाको अत्यन्त नजिक बस्यो टाँसिएर उसको स्पर्शबाट जोगिँदै पुलुमा अलि पर सरी सुन्दरताले आर्द्र स्वरमा भन्यो सौम्य म प्रेम कातर छु आज पुलुमाले चकित भएर सुन्दरतालाई हेरी एउटा चाउरिएको अनुहारले राले बोली झिकिरहेको थियो कुमबाट झरेका दुईटा सुकेका हात रुखका ठुटा हाँगा जस्ता थिए पुलुमाले भनी कस्ता अशोभनीय वाक्य छन् तिम्रा आज ब्राह्मण मर्माहत भएर सुन्दरताले भन्यो के पतिमा प्रेम प्रादुर्भाव हुनु अशोभनीय हो र पुलुमाले कठोर हुँदै भनी तिमी मेरा पति हौ तर हाम्रो सम्बन्ध प्रेमको होइन सुन्दरताले पनि कठोर शब्द झिक्दै भन्यो के को सम्बन्ध हो त हाम्रो यदि प्रेमको होइन भने केवल कर्तव्यको पुलुमा दृढ थिए तिम्राप्रति मेरो पत्नीउचित कर्तव्य छ जस्तो तिम्रा मेरा प्रति प्रत्युचित प्रेमको स्थान त्यहाँ कहाँ छ र सुन्दरताले सोध्यो सम्भोग नि त्यो प्रेमको आग्रहजनित वस्तु होइन हाम्रा बीच त्यो कर्तव्य सम्पादन मात्र हो सुन्दर त एकदम परास्त भयो तर त्यसैले उसको रोष झन उग्र भयो उसले भन्यो त्यसैले त तिमीबाट पुलोमा पत्नीले गर्नुपर्ने कर्तव्यको दावी गर्न आएको हौ खोइ मेरो कमण्डल उसले अकारण चिच्याउँदै फेरि भन्यो किन त्यो बिहान बेलुकै दुबे प्रहर माझिँदैन खोइ मेरो मृग चर्म किन त्यो नित्य घाममा सुकाइँदैन किन आँगन यथासमय लिपिँदैन किन किन उसले प्रश्नहरूको वर्षा गर्यो पुलुमाले अभाग भएर एकछिन सुने अनि अत्यन्त वितृष्णाको स्वरमा भने ब्राह्मण आज तिमी विमूढ भएर चिच्चाइरहेका छौ सुन्दरताले पुलुमाको कुरा राम्ररी सुन्दा पनि सुनेन केवल उसको अनुहारमा आएर अडेको वितृष्णाको भावनालाई मात्र उसले लक्ष्य गर्यो उसले धोद्रो स्वरमा चिच्याउँदै भन्यो म तँबाट पत्नीको पतिका प्रतिको कर्तव्यको दावी गर्न आएको छु आज बुझिस अभि उत्तरदायिनी असंस्कृता नारी म दावी गर्छु आफ्नो सम्भोगाधिकारको क्षण अहिले यही पुलुमा जुरुक उठी तीव्र क्रोध र उग्र घृणाले उसको शरीर काँपिरहेको थियो उसले कटीमा बाँधेको वस्त्रको ग्रन्थी फुकाइदिए उसको शरीरलाई छोपिराखेको एक सरो वस्त्र भुइँमा झर्यो उस सर्वाङ्ग नग्न भएर सोमदत्तको अगाडि उभिए जस्तो सुकै क्रोधमा सोमदत्त भए पनि र प्रेमको जस्तो सुकै तीव्र आग्रहमा आएर उसले प्रेमको दाबी राख्न खोजेको भए पनि निर्वस्त्र पत्नीको रूप देखेर ऊ हठात शान्त भयो उसलाई आफ्नो शरीरबाट सारा शक्ति लुप्त भयो जस्तो लाग्यो क्रोधलाई आफ्नो हृदयमा स्थापित राखिराख्ने शक्ति पनि उसमा रहेन चिसो देह भयो उसको त्यस निरव क्षणमा पति पत्नीको सूक्ष्म भए पनि न्यानोपनको लोप भएको क्षणमा घृणा र क्रोध प्रकम्पित पत्नीको जीर्ण शरीर आफ्नो तमाम नग्नतामा सोमदत्तको चिसो आँखाको अगाडि उभिरह्यो सोमदत्तलाई लाग्यो कस्तो असुन्दर कस्तो रसहीन कस्तो सुकेकी यो शरीर सुकेको काठको मुडो त्यसैले कस्तो विभत्स नग्नता यो क्रोधले भस्मीभूत भएकी पुलुमारी उसले लाञ्छना र घृणाको स्वरमा भनी ए अश्लील पुरुष सम्भोगकामी असंयमी ब्राह्मण ल आफ्नो अधिकारको प्रयोग गर सोमदत्त एकदम परास्त भयो जान भनी उजुरुको उठ्यो जाँदा जाँदै उसले लाञ्छना र असीम घृणाको स्वरमा भन्यो अभि निर्लज्ज नारी असंस्कृता बर्बर स्त्री छोप्त्यो आफ्नो विभत्स नग्नता यति भएर द्रुत गतिले ऊ कोठामा आयो र आफ्नी पत्नीको कुरूप शरीरलाई सम्झेर एकपल्ट अत्यन्त वितृष्णाका साथ उसले मुख बङ्ग्यायो तर फेरि तत्क्षणै उसको चेतनामा यही क्षणका लागि पर्खेर बसिरहे जस्ती सुम्निमाको नग्न शरीर उद्भासित भयो असंख्य अवसर असंख्य भङ्गिमाका साथ उसले देखेको थियो त्यो दीप्तियुक्त कान्छन देह उसले मनमा नै भन्यो कि नग्नता पनि त्यस्तो विभिन्न प्रकृतिको हुन्छ हुँदो रहेछ एउटा विभत्स र कुरूप अर्को सौम्य र सुन्दर के स्वप्न पनि त्यस्तो भिन्न प्रकृतिको हुन्छ सुखमय स्वप्न र क्लेशदायी दुःस्वप्न
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमा सुनिरहेका छौं केही बेरपछि यसको बाँकी अंश लिएर आउँछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्नीमा सुन्दैछौ। अब सुनौ उपन्यासको बाँकी अंश।
सुन्दर त एकदम परास्त भयो। जान भने उज्जुरुक उठ्यो। जाँदा जाँदै उसले लाञ्छना र असीम घृणाको स्वरमा भन्यो, अभि निर्लज्ज नारी, असंस्कृता बर्बर स्त्री, छोप त्यो आफ्नो विभत्स नग्नता। यति भनेर द्रुतगतिले ऊ कोठामा आयो र आफ्नो पत्नीको कुरूप शरीरलाई सम्झेर एकपल्ट अत्यन्त वितृष्णाका साथ उसले मुख बङ्गायो। तर फेरि तत्क्षण नै उसको चेतनामा यही क्षणका लागि पर्खेर बसिरहे जस्ती सुम्निमाको नग्न शरीर उद्भासित भयो। असंख्य अवसर, असंख्य भङ्गिमाका साथ उसले देखेको त्यो दीप्तियुक्त कान्छन देह। उसले मनमा नै भन्यो कि नग्नता पनि त्यस्तो विभिन्न प्रकृतिको हुन्छ, हुँदो रहेछ। एउटा विभत्स र कुरूप र अर्को सौम्य र सुन्दर, के स्वप्न पनि त्यस्तो भिन्न प्रकृतिको हुन्छ? सुखमय स्वप्न र क्लेशदायी दुःस्वप्न। पुलोमा धेरै बेरसम्म त्यसै उभिरही नाङ्गी भएर क्रोध र घृणाको वेगले उसको शरीर काँपिरहेको थियो। मानौ शीतले अनियन्त्रित भएको शरीर थरथराइरहेको छ। उसले सोची यो के भएको हो। उसले स्पष्ट अनुभव गरी घृणा र आक्रोशको वेगले कम्पित भएको छ उसको शरीर। तर किन ऊ त्यो कम्पनलाई थाम्न सक्दिन? किन उसको क्रोध त्यस्तो असंयमी रूप देखाइरहेको छ? उसले अत्यन्त प्रयत्न गरेर आफ्नो मनलाई त्यहाँ नियन्त्रणमा ल्याई, तर उसको देहको कम्पन तै पनि थामिएन। उसलाई लाग्यो आज उसको देह आफ्नो सम्पूर्ण यौवनकालको वञ्चना र रिक्तताको भोकले असह्य क्रन्दन गरिरहेको छ र त्यो वञ्चनाको स्थूल रूप आफ्नो पतिलाई भेट्टाएर सञ्चित क्रोधको सम्पूर्ण तिक्तता त्यसैमा पोख्न थालिरहेकी छे। एक क्षणका निम्ति त्यस्तो पनि भयो पुलोमाको जीवनमा त्यस दिन र त्यो घडी कि उसले आफ्नै बात्सल्यले द्रवित भएर आफ्नो शरीरलाई सुमसुमाई तिग्रा कम्बर पेट र स्तन, अनि एकछिनपछि मानौ आफ्नो शरीर थुम्थुमाउन थाली असह्य दरिद्र आमाले भोको बालकलाई भोजनको अभावमा स्नेह दिए जस्तो गरेर। पुलोमालाई आफ्नो जीर्ण शीर्ण शरीरका प्रति ठूलो ममता जागृत भयो। उसले स्नेहको मुलायम हातले आफ्नो शरीरलाई सुमसुमाई तिग्रा कम्बर पेट र स्तन, अनि एकछिनपछि मानौ आफ्नो शरीरलाई सुमसुमाई शरीरको सहानुभूतिमा तात्तातो आँसु झार्न थाली। पहिले त एक दुई ठूल्ठूला थोपा पेटमा झरेर गुडुल्किँदै भुइँमा झरे, पछि चाहिँ ऊ भुइँमा फालिएको धोतीमा मुन्टो गाडेर घोक घोक गर्दै रुन थाली। उसलाई लाग्यो आज उसको सारा शरीर आँसुमा पग्लेर सिद्धिन्छ। सनै सनै झन्झन तीव्र कन्दनका साथ रुन लागि, रुदनको विलासमा सम्पूर्ण शरीरलाई छाडिदिएर। अब उसको आँसु अघिको जस्तो तितो र तातो थिएन, न्यानो धाराको रूपमा उसलाई विलासको आनन्द दिँदै उसको शरीरलाई हलुको पार्दै बगिरह्यो धेरै बेरसम्म। आँसु थामिएपछि उसको शरीर अत्यन्त हलुको भयो, घाउबाट विष निस्केर सन्चो भए जस्तो, अनि उसलाई सम्झना भयो त्यस रातको घटना र यसको स्मृतिले नै ऊ एकपटक आनन्दले काँपी। केही क्षण पहिले वितृष्णा र क्रोधले रन्किएर उसको शरीर काँपे जस्तै अहिले पनि त्यसरी नै काँप्यो, तर ठिक त्यसको विपरीत भावनाले क्रोधको स्थानमा ममता र वितृष्णाको स्थानमा भावाकर्षणले उसको मनमा अकारण सारा विश्वका प्रति सद्भावना जागृत भयो। उसले भनी सोमदत्तको के दोष र? यदि दोष छ भने ममा पो छ, उनी त नितान्त निर्दोष छन्। र आज हाम्रो जीवनमा पहिलोपटक उनी आग्रहका साथ म कहाँ आएका थिए। मैले नै उनलाई अकारण तिरस्कृत गरेर फर्काइदिएँ। हाम्रो नै जीवनमा प्रथमबार प्रेमको उदय हुन खोजेको थियो। त्यसको उत्साहकालमा मैले त्यसलाई बादलले ढाकिदिएँ। प्रेम यसैलाई त भन्छन्, प्रेम जसलाई नपाएर हाम्रो दाम्पत्य जीवन निरर्थक र शून्य हुँदै गएको छ। उसले उठेर धोती फेरी, मुख पुछी र जीवनमा पहिलोपटक केश प्रसाधनमा उसको ध्यान गयो। कपालमा तेल लाएर कोर्दै पुलुमाले आफैलाई भनी प्रेम आज यो अनौठो भावना मेरो हृदयमा उम्रेको छ प्रेम। उसले प्राङ्गण छेउको रक्त करवीरको बोटबाट एउटा फूल टिपी र कपालमा घुसारेर स्फूर्तिका साथ ऊ सोमदत्तको कोठामा पसी। सुन्दर त क्लान्त भएर कुशासनमा बसेको थियो। यद्यपि उसको क्रोध शान्त भइसकेको थियो, तर उसकी पत्नीको विवत्सनाको रूपमा उसले तितो भएको मुख अझै मिठो भएको थिएन। ऊ मनमा नै बराबर भनिरहेको थियो किन नारीको शरीर कुनै चाहिँ त्यस्तो कुरूप विभत्स र विरक्तिकर र कुनै भने त्यस्तो सुन्दर सुरुचिपूर्ण कलात्मक र आकर्षण। सयौं पटक उसको आँखा अगाडि सुम्निमा आउँथे र ऊ भन्थ्यो, सुम्निमा किन त्यस्ती अनिन्द्य। त्यसै बेला पुलोमा आइपुगी किंचित संकोच र क्षमायाचनाको कलिलो संकोचका साथ र सोमदत्तसँग अप्ठ्यारो मान्दै टाँसिएर बसी अनि सुस्तरी उसको हातलाई आफ्नो हातमा लिए। सोमदत्तले हात ताने जस्तो गर्यो र अलिकति पर सर्दै भन्यो, यो के? पुलोमा अचानक विफलताको सुलले घोचे जस्तो भयो उसको हृदयमा। तर पनि उसले स्नेहका ठूल्ठूला आँखाले सोमदत्तलाई हेरी लज्जाले कुञ्चित थिएनन्। क्षमायाचनाका ती नेत्र बरु आग्रहले विस्फारित थिए। उसले साग्रह स्वरमा भनी, प्राणनाथ क्षमा गर्नुहोस् मलाई। सोमदत्तले कठोर शुष्क स्वरमा भन्यो, यो के? तबसम्म पुलोमा पराभूत भइसकेकी थिए। सोमदत्तको त्यस्तो रुखको व्यवहारले उसको हृदयमा उम्रिँदै गएको लालसा सुत्दै गयो। ऊ केही पनि बोलिन। ओठलाई केही खुम्च्याएर व्यङ्ग्यपूर्ण स्वरमा सोमदत्तले भन्यो, आज यो कस्तो परिधान पुलोमा र यो कस्तो केश विन्यास? यो रातो फूल लाग्छ कुनै सुकेको वृक्षमा कसैले एउटा रक्तकरगिरको फूल घुसारिदिएको छ। अपमानको लज्जाले पुलोमा मानौ भुइँमा गड्न लागि। उसलाई त्यस समय सबभन्दा बढी लज्जा त त्यो फूलले भएको थियो जसलाई उसले आफ्नो केसमा घुसारेकी थिए। ऊ नतशिर भई सोमदत्तले आफ्नो आक्रमण यथावत नै राख्दै भन्यो, तिमी मर्यादा सुन्ने भएकी छौ, पाप भावना जागृत भएको छ तिम्रो वृद्ध शरीरमा। पुलोमा पाप? पुलोमाले हठात लज्जालाई त्याग्दै किंचित रोषपूर्ण स्वरमा भनी, प्रणय के पाप हो पति पत्नीका बीचमा? सुन्दरतले मनुवाधबाट फर्केको रातको कुरा सम्झ्यो र त्यसपछिको आफ्नी पत्नीको बदलिँदै गएको आचरणलाई पनि। उसले ईर्ष्याको बाणीमा भन्यो, प्रणय आज कहाँबाट आयो तिमीमा? कहाँबाट आयो शरीरलाई सिँगार्ने लालसा? यो फूल कपालमा सुरिने लालसा के कारणले उत्पन्न भयो? कुन गुप्त अवाञ्छनीय कामनाले प्रेरित भएको छ तिम्रो प्रणय आज? पुलोमाले केवल यति मात्र भनी, हृदयहीन पुरुष, तिमी मेरा पतिका रूपमा मेरो शत्रु रहेछौ। हाय, सुन्दरतले आघातका उप बढी आघात गर्दै भन्यो, नारी तिम्रो अचेलको आचरणले तिमीमा पाशविक वृत्ति जागृत भएको छ भन्ने स्पष्ट पार्दछ। संयम र धैर्य त्यागेर कपालमा तेल लगाई रक्तकरवीर गुसार्दै तिमी उन्मादिनी जस्तै छटपटाइरहेकी छौ। यो प्रणय होइन तिम्रो, मेरो प्रतिको आग्रह यो होइन, यो सतीत्व होइन, तिमी अनार्य भिल्लिनी जस्तै बर्बर भएकी छौ। ईर्ष्याको वशीभूत भएर सुन्दरता पत्नीको आग्रहलाई कुनै परपुरुष भेल्लाका प्रतिको आग्रह भनेर ठुक्राइरहेको थियो। यो कुरा ऊ स्पष्ट रूपबाट भन्न चाहँदैनथ्यो, त्यसकारण उसका कुरा त्यस समय हेतुहीन र अप्रासङ्गिक लाग्थे। उसले भन्यो, तिमी अनार्य भएकी छौ, आफ्नो वृत्तिमा, स्वभावमा, शरीरको चेष्टामा, सम्पूर्ण आर्य संस्कृति, शास्त्र, शिक्षा, धर्मादेश तिमीबाट लोप भएको छ। ईश्वरले तिमीलाई छाडिसकेका छन्, त्यागिसकेका छन्। पुलोमा अहिलेसम्म लज्जाले जर्जर भएर पुनः स्वाभाविक क्रोधमा आइसकेकी थिए। उसले भने, सोमदत्त, यो कस्तो तात्पर्यहीन, कस्तो असंलग्न कुरा बकिरहेका छौ तिमी? कहाँबाट आयो ईश्वरको तर्क? यहाँ ईश्वरको प्रश्न उब्जियो नै कसरी? सोमदत्तले भन्यो, हाम्रा आर्य ईश्वरले तिमीसँग विदा लिइसके, त्यसरी तिमी उन्मादिनी, असंयमी, अनार्य भिल्लिनी भएकी छौ। पुलोमाले चड्केर भनी, ईश्वर के हो? सोमदत्तले शास्त्रार्थमा विजित पण्डितको अन्तिम निर्णय सुनाए जस्तो गरी भन्यो, त्यही हो, तिम्रो यो प्रश्न नै प्रमाणित गर्छ कि तिमी ईश्वर शून्य भइसकेकी छौ। यतिका वर्षपछि, यत्रो अध्ययन र धर्मानुष्ठानको यत्रो लामो जीवनपछि अब मर्ने बेलामा के प्रमाण चाहियो र? पुलोमाले शास्त्रास्त्रको विचार गरेर होइन, केवल अनुभवको आधारमा झट्ट आफ्नो मनमा उब्जेको कुरा अनायास नै भनी, ईश्वर के हो? के त्यो हाम्रो मानव सम्भावना वा भनौँ हाम्रो क्षमताको कल्पित रूप मात्र होइन र? हाम्रो सम्भाव्यता र हाम्रो विकासशीलताको एउटा रूप मात्र होइन र ईश्वर? के हाम्रो सम्भाव्यताको विकास ईश्वर होइन र, जसलाई हामी आफ्नो अज्ञानताले सीमाबन्धनमा पार्न खोज्छौँ? सुन्दरताले प्रश्न गर्यो, त्यसो भए के तिमी शास्त्रका विधि विधानलाई सीमाबन्धन भन्दछौ? त्यसो भए के तिमी हाम्रो शास्त्र लक्षित ईश्वरलाई अमान्य गर्दछौ? पुलोमाले उत्तेजित भएर भनी, अह, म ईश्वरलाई अमान्य गर्दिन, म त बरु त्यसलाई मात्र आफ्नो शरीरमा स्थापित भएको पाउँछु, म आफ्नो अन्धकामनामा अनुमोदित भएको। पुलमालाई लाग्यो यो निरर्थकको विवाद भइरहेछ। भावना शून्य एउटा सुकेको पुरुष रूपी मुडोको अगाडि उसका अनुभव सिक्त वाक्यहरू अर्थहीन छन्। ऊ जुरुक्क उठी तर जाँदा जाँदै भनी ईश्वर हाम्रा शत्रु होइनन्। ऊ आफ्नो कोठामा आएर थ्याच्च बसी र मस्तकमा बिरौनाको हात राखेर भनी ओहो कस्ती मूर्ख म र मेरा पतिको कस्तो वञ्चना कस्तो धोका केवल सत्य र निष्कपटता रहेछ त्यो महिमामय रात्रिको क्षण अस्थायी घडीको विशेष आनन्द। यस प्रकार स्त्री र पुरुषको स्वाभाविक बलवती भावनाले प्रेरित भएर पति पत्नी प्रेमको सन्धानमा एउटाले अर्कोलाई आग्रहसँग पछ्याउँथे तर कस्तो निष्ठुर्की एउटाको प्रेमको घडी अर्को वितृष्णाको क्षण हुन जान्थ्यो। प्रेमको पारस्परिक क्षण उनीहरूले सँगसँगै कहिले पनि भेटाएनन्। त्यस्तो प्रत्येक निष्फल साक्षात्कारपछि उनीहरू आपसमा झन्झन टाढा टाढा हुँदै गए। एक दिन दिउँसो निष्काम भावनाले कोठामा बसेको बेला पुलुमालाई नारीको सहज ज्ञानबाट लाग्यो कि ऊ गर्भवती भएकी छे। अकारण नै आनन्द मान्दै ऊ जुरुक्क उठी। सुखले पनि त्यस्तो बेचैन गराउन सक्छ भन्ने उसले जानेकै थिइन। निष्प्रयोजन कोठामा डुल्न थाली। मनमा कुनै विचार आएन। मानव मस्तिष्क शून्य थियो। त्यही विचारहीन आनन्दको महासागर टलपल गरिरहेको थियो। ऊ त्यसै फुरुङ्ग हुँदै कुटी बाहिरको प्राङ्गणमा आई। प्राङ्गण धेरै दिनदेखि लिपिएको थिएन। ठाउँ ठाउँमा दुबो र मोथे माटोको पाप्रो फोर्दै निस्किरहेका थिए। ऊ रमाइलो मान्दै गोगृहमा पुगी। आनन्दले खपिन सक्नु भएर उसले कपिलाको गर्दनमा अँगालो हाल्दै भनी गोमाता कपिला माता अब म पनि त माता हुने भएँ। गाईले आङ सिरिङ सिरिङ गरी र गर्दन कनाइदी भनेर अलिकति अघि सर्दै गर्दन उचाली। पुलुमाले एकछिनसम्म कपिलासँग टाँसिएर उसको गलकम्बल सुमसुमाई अनि उसले सोची यो शुभ सम्वाद सोमदत्तलाई पनि सुनाउनुपर्छ। स्फूर्तिका साथ सोमदत्तको कोठातिर हिँडिरहेका उसका घोडा कोठासम्म पुग्दा नपुग्दै लज्जाले शिथिल हुँदै गए। सङ्कोचले शिर निहुराएर ऊ ढोकामा उभिरहे। उसलाई यति बिघ्न लज्जा कहिले लागेको थिएन। मन भने हर्षले आन्दोलित थियो, नाचिरहेको थियो, तर मुखमा थियो लज्जाको रक्तिम आभा। उसले आशा गरेकी थिए सोमदत्त आउलान्, उसलाई समाउलान् र ऊ चाहिँ उनको स्पर्शले झन्झन गर्दै जानेछ। असहनीय लज्जाभाव थियो पुलुमामा। आनन्दको त्यत्रो उद्रेक नभएको भए सायद लज्जा पनि त्यस सीमामा पुग्ने थिएन। तर खोइ सोमदत्तले त कुनै उत्साह पनि देखाएन। एकछिनसम्म ठूलो आशा लिएर पुलोमा ढोकामा उभिरहे। केही बेरपछि सोमदत्तले अत्यन्त शुष्क बाणीमा प्रश्न गर्यो किन त्यसरी उभिए कि भित्र आउने मन भए आए हुन्छ आऊ। पुलोमाको भर्खरैको उत्साह हठात लोप भयो। उसलाई लाग्यो लज्जा अस्वाभाविक र असामयिक रहेछ। लज्जा त प्रेमिकाप्रति प्रदर्शित गर्ने तत्त्व पो हो त। उसले युद्ध घोषणा गरे जस्तो चुनौतीको स्वरमा भनी म गर्भवती भए। सुन्दरताले उस्तै निरस स्वरमा उत्तर दियो बेस भयो अब तिमी पुत्रको कामना गर जसले हाम्रो कुललाई तार्नेछ। पुलुमाले भनी कि त्यति नै हो तिमीले भन्ने आज। सुन्दरताले पनि दृढ भएर भन्यो अरू के भन्यो त। जुन काम साधारण नारी सहजै गर्न सक्छन् त्यसलाई यतिका दिनसम्म पनि गर्न नसकेर यदि आज तिमी सफल नै भयो भने पनि कुन ठूलो कुरा भयो र। पुलुमाले उत्तेजित भएर भनी तिमीलाई पिण्ड दिने व्यक्ति चाहिएको थियो त्यो मैले ढिलो चाँडो जे भए पनि दिने भए। तिमी माताको दृष्टिबाट यस घटनालाई विचार्न सक्दैनौ भने पनि कमसेकम पिताको दृष्टि त राख्न सक्थ्यौ। उत्तरमा सोमदत्त कुन्नी के भन्दै थियो त्यसलाई सुन्दै नसुनी पुलोमा फनफनिँदै आफ्नो कोठामा आई। सोमदत्तले तितो कुरा निले जस्तो गर्यो एकपटक र मनमा नै फतफतायो पेटको सन्तानले निमित्तका लागि मात्र मेरो वीर्य ग्रहण गरेको छ नत्र भने त्यो हो कुन्नी कुन भिल्लको मानस सन्तान। पुलोमाले आफ्नो कोठामा आएर आहतको स्वरमा आफैलाई भने भिल्लको घरमा म भएकी भए कत्रो उत्सव रचिने थियो त्यहाँ ढोलक वादन र नृत्यका साथ। धेरै दिनसम्म यस विषयलाई लिएर उनीहरूले मनमा नै आपसमा घृणा गरिरहे पुलुमाले आफ्नो मर्मस्थलमा जस्तो व्यथादायी आघात पाएकी थिए उसले त्यसलाई बिर्सन सकिन। उसलाई लाग्यो आफ्नो आनन्दको विह्वलतामा शुद्धि हराएर आफ्नो मर्म सोमदत्तको अगाडि उघारेकी थिए उसले। गर्भवती नारीले सुख सम्वाद सुनाउन भनेर पतिको द्वारमा लाजले गाडिँदै उभिएर त्यो उघारिएको मर्मस्थलमा सोमदत्तले निर्दयतापूर्वक कोर्राको प्रहार गर्यो। के पतिको त्यस्तो हृदयहीनता कुनै नारीले बिर्सिन सक्छ र? आफ्नो नारीत्वको अहमको त्यत्रो असम्मान के पिलोमा बिर्सिन सक्थ्यो र? उता सोमदत्त पनि पुलोमाको त्यस दिनको आचरणलाई के बिर्सिन सक्थ्यो र? त्यस दिन आनन्दमग्न भएर किन पुलोमा उसको ढोकामा उभिएकी थिए यो भन्नलाई कि तिम्रो लागि मैले पेट बोकिदिएकी छु। नारीमा व्यभिचार जनित त्यत्रो निर्लजता र त्यत्रो आनन्द सोमदत्तका लागि नितान्त अक्षम्य थियो। यताकदा उनीहरूमा अस्पष्ट र परोक्ष रूपबाट घोषपेच हुने गर्थ्यो। एक दिन उनीहरूको वाद विवादले मर्यादाको सीमा उल्लङ्घन गर्यो। तृतीय प्रहरको अवकाशकाल थियो। सोमदत्त आफ्नो कोठामा एक्लै बसेर सोचिरहेको थियो। आजकल प्राय यसरी नै सोचमा मग्न रहने गर्थ्यो। उसको मन बराबर घाउलाई छुन पुग्ने औँला जस्तो पुलुमाको गर्भधारण गरेको कुरातिर पुग्थ्यो। ईर्ष्याको अग्निको कस्तो प्राणान्त आकर्षण कि सोमदत्त पुतली जस्तो बराबर त्यो अग्निशिखामा बल्न पुग्थ्यो। उसले सोच्यो, यतिका वर्षसम्म म पिता हुन असफल भएँ, मेरो अथक परिश्रम र प्रयासले पनि पुलुमा बन्ध्याको बन्ध्या नै रहे। ममा कुन त्यस्तो अनाकर्षण थियो कि पुलुमाको गर्व मेरो प्रति रुद्धको रुद्ध नै रह्यो? कुन त्यस्तो तत्त्व त्यस रात प्रकट हुन गयो उसको अन्तर्हृदयमा कि निर्बन्ध भएर उद्घाटित भएकी थिए र तत्क्षण आफ्नो गर्वमा वीर्य धारण गर्न समर्थ भई कसरी तत्क्षण नै पुलुमा उर्वर हुन गई? क्रोध र ईर्ष्याले शिथिल भएर उसले स्वीकार गर्यो, म थिइनँ उसका लागि त्यस रात। ऊ रमण गरिरहेकी थिए अरू कसैसँग त्यस बेला। एउटा सिरनका साथ उसले सम्झ्यो त्यस रातकी पुलुमाको दुर्दान्त चेष्टा। त्यस्तो उग्र प्रचण्ड रूप त उसले कहिले पनि देखाएकी थिइनँ पहिले। मर्माहत भएर ऊ फेरि करायो, म थिइनँ उसका लागि त्यस रात, आजसम्म पनि छैन उसको गर्भको पिता। ईर्ष्याको दाहले छटपटाउँदै ऊ कोठाबाट बाहिर निस्क्यो। त्यसै बेला उसको दृष्टि एउटा वृक्षको आडमा बसेकी पुलुमामा पर्यो। ऊ एकाग्र चित्तले आफ्नो उक्सेको पेटलाई हेरिरहेकी थिए, धोतीलाई कटीभन्दा मुनि सारेर। एकान्त खोजेर ऊ त्यहाँ पुगेकी थिए। हृदयमा उमङ्ग लिएर ऊ बिस्तारै बिस्तारै आफ्नो पेटलाई हातले मुसार्थी। मातृत्वको एकान्त चिन्तनबाट उत्पन्न भएको सुख सागरमा डुबेर उसले त्यस क्षण सम्पूर्ण संसारलाई बिर्सेकी थिए। उसको सन्तोषले दीप्त अनुहारलाई देखेर सोमदत्त क्रोधले दग्ध भयो। ईर्ष्याको पराकाष्ठामा पुगेर उभिएको सोमदत्तले त्यहीँबाट करायो, नारी तिमी कुन कुरामा यस्तो आनन्द विभोर गर्छौ? म थिएँ त्यस रात, बुझ्यौ तिमीसँग?
कार्यक्रम श्रुति सम्वेगमा भर्खरै वाचन भयो विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमाको सातौं श्रृंखला। आजको वाचनमा आफ्नै मानसिक द्वन्द र दुविधाका कारण सोमदत्त र पुलोमाको दाम्पत्य जीवन सुखप्रद हुन सकेन। पुलोमा गर्भवती भई त्यस कुराले पनि दिदी पति पत्नीको सम्बन्ध सुखद भएन। एक अर्काप्रतिको असहिष्णु अवस्थामा दुवै गुज्रिरहेका छन्। अब अगाडिका दिनहरूमा के होला, यसका लागि अर्को साताको वाचन सुन्नेछौ। हवस् त, श्रुति सम्वेगमा आज वाचन भएको सुम्निमा बारे तपाईँको केही विश्लेषण भए हामीलाई लेखेर पठाउनुहोला। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, र इमेल ठेगाना हो shrutiunn.com.np। आउँदो साता आजको दिन आजकै समयमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमाको आठौं तथा अन्तिम श्रृंखला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा हाम्रो भेट हुने नै छ। त्यसबेला हामी तपाईँलाई शेक्सपियरको कथा रोमियो जुलियटको अनुवाद सुनाउनेछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकेसँगै अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।